प्रिय श्रोतावृन्द, स्वागत तथा न्यानो अभिवादन छ तपाईँलाई कार्यक्रम मसीहको कथामा। कार्यक्रम मसीहको कथा येशु मसीहको जीवनीको एउटा सङ्गाल हो, जसलाई हामीले धर्मशास्त्र पवित्र बाइबलका चारवटा सुसमाचारहरूबाट क्रमबद्ध उहाँको जीवनीको रूपमा एउटा नाटकीय श्रृङ्खलाको रूपमा प्रस्तुत गर्ने जमर्को गरेका छौँ। र तपाईँले यसमा भएका सम्पूर्ण कुराहरू पवित्र धर्मशास्त्र बाइबलमा चारवटा सुसमाचारमा अध्ययन गर्न सक्नुहुनेछ। र तपाईँका कुनै पनि जिज्ञासा, कौतूहलता या प्रतिक्रिया भएमा कृपया हामीलाई लेखी पठाउनुहोला। हामी सकभर तपाईँलाई पनि सम्पर्क गर्ने कोसिस गर्नेछौँ र तपाईँका जिज्ञासाहरूलाई मेटाउने हाम्रो प्रयत्न रहने नै छ। हाम्रो कार्यक्रमको ठेगाना यस कार्यक्रमको अन्त्यमा तपाईँलाई बताउनेछौँ। अहिले भने आउनुहोस्, तपाईँ र म सुनौ कार्यक्रम मसीहको कथाको 25 भाग। अबको भागमा येशूले आफ्ना चेलाहरूलाई परमेश्वरको राज्यको घोषणा गर्न पठाउनुहुन्छ। येशूले पाप र मूसाको व्यवस्थाको विषयमा पनि केही अपत्यारिला कुरा सिकाउनुहुन्छ। भाग 25।
येशू यरुसलेमतर्फ जाँदै गर्दा धेरै ठुलो भिड उहाँको पछि लागेको थियो। तिनीहरूलाई जम्मा गरेर येशूले 70 छान्नुभयो र आफू यरुसलेम जाँदा पस्ने गाउँहरूमा पठाउनुभयो। उहाँले तिनीहरूलाई 2-2 गरी पठाउनुभयो, साथै उनीहरूको काम राम्ररी बुझाइदिनुभयो।
फसल त प्रशस्तै छ, तर खेतलाहरू थोरै छन्। यसकारण उहाँले आफ्नो फसलका खेतलाहरू पठाइदिनु भएको होस् भनेर फसलका प्रभुलाई प्रार्थना गर। जाओ, हेर, म तिमीहरूलाई बुवासरको बिचमा भेडाका पाठाहरू चाहिँ पठाउँदैछु। न त पैसाको थैली, न झोली, न जुत्ता पोखा, न बाटोमा कसैलाई अभिवादन गर। जुन घरमा पस्छौ पहिले भन, यस घरलाई शान्ति होस्। यदि त्यहाँ शान्तिप्रिय मानिस रहेछ भने तिमीहरूको शान्ति त्यससँग रहनेछ, तर रहेनछ भने त्यो शान्ति तिमीहरूका नै फर्किआउनेछ।
येशूले सुन्नेहरूलाई परमेश्वरको राज्यको सुसमाचार फसल जस्तै हो भनी सुनाउन थाल्नुभयो। खेताला भनेका चाहिँ चेलाहरू जस्तै सुसमाचार घोषणा गर्नेहरू हुन्। शान्तिको बारेमा येशू बोल्दै गर्दा चेलाहरूले येशूले पहिल्यै शान्तिको बारेमा भन्नुभएको कुरा सम्झे। उहाँले भन्नुभएको, धन्य मेलमिलाप गराउनेहरू, किनभने तिनीहरू परमेश्वरका छोराहरू कहलाइनेछन्।
तिनीहरूले दिएका थोकहरू खानपान गरेर त्यसै घरमा बस, किनभने खेताला आफ्नो ज्यालाको योग्य हुन्छ। घर घर नपसी हिँड। जब तिमीहरू कुनै सहरमा पस्छौ र तिनीहरूले तिमीहरूलाई स्वागत गर्छन्, तब तिमीहरूका सामु राखिदिएको भोजन खाओ। त्यहाँ भएका रोगीहरूलाई निको पार र तिनीहरूलाई भन, परमेश्वरको राज्य तिमीहरूको नजिक आइपुगेको छ। तर जब तिमीहरू कुनै सहरमा पस्छौ र तिनीहरूले तिमीहरूलाई स्वागत गर्दैनन्, तब निस्केर त्यस सहरका सडकहरूमा जाओ र भन, हाम्रो खुट्टामा टाँसिएका तिमीहरूका सहरको धुलो समेत हामी तिमीहरूका विरुद्धमा टकटकाउँछौँ। तापनि यो जान कि परमेश्वरको राज्य नजिकै आइपुगेको छ। म तिमीहरूलाई भन्दछु, त्यस दिन त्यस सहरको हालत सदोमको भन्दा पनि कठिन हुनेछ।
कमल, तिमीलाई थाहा छ, अब्राहमको पालामा सदोमले दुष्ट काम गरेको हुँदा परमेश्वरले नष्ट पार्नुभएको थियो। त्यसपछि येशूले अन्य ठाउँहरूको बारेमा कुरा गर्न थाल्नुभयो। उहाँले भन्नुभयो, यदि कोराजिन र बेतसैदामा गरिएका आश्चर्य कर्महरू टुरोस र सिदनमा गरिएको भए ती दुई सहरका मानिसहरूले उहिलै पश्चाताप गरिसक्ने थिए। येशूले कोराजिन र बेतसैदालाई धिक्कार्नुभयो। कफर्नहुमको सन्दर्भमा कुरा गर्दा येशूले तिनीहरूको घमण्डलाई सम्झनुभयो। आकाशमा उचालिन चाहने कफर्नहुम, उहाँले भन्नुभयो, यो सहर त पातालमा फालिनेछ। येशू चेलाहरूसँग बोल्दै जानुभयो।
जसले तिमीहरूका कुरा सुन्छ त्यसले मेरो कुरा सुन्छ, र जसले तिमीहरूलाई अस्वीकार गर्दछ त्यसले मलाई अस्वीकार गर्दछ, र त्यसले मलाई पठाउनु हुनेलाई पनि अस्वीकार गर्दछ।
चेलाहरू गाउँ गाउँ र सहर सहरमा गएर परमेश्वरको राज्य नजिकै छ भनी सुसमाचारको घोषणा गर्न थाले। परमेश्वरले येशूको नाममा धेरै आश्चर्य कर्महरू गर्नुभयो। चेलाहरू खुसी हुँदै प्रभु भएको ठाउँमा फर्के। उनीहरूले भने, प्रभुज्यू, तपाईँको नाउँमा भूतहरू पनि हाम्रा वशमा आउँछन्।
मैले शैतानलाई स्वर्गबाट बिजुली झैँ खसिरिएको देखेँ। मैले तिमीहरूलाई सर्पहरू र बिच्छीहरू कुल्चने र शत्रुको सारा शक्तिमाथि अधिकार दिएको छु, र कुनै कुराले तिमीहरूलाई हानि गर्ने छैन। तापनि दुष्ट आत्माहरू तिमीहरूको वशमा छन् भनेर रमाउने होइन, तर तिमीहरूको नाउँ स्वर्गमा लेखिएका छन् भनेर रमाओ।
हे पिता, स्वर्ग र पृथ्वीका परमप्रभु, म तपाईँलाई धन्यवाद चढाउँछु
किनकि तपाईँले यी कुरा बुद्धिमान र समझदारबाट गुप्त राखेर बालकहरूलाई प्रकट गर्नुभयो। किनकि पिता, तपाईँलाई यही गर्न असल लाग्यो। मेरा पिताले सबै थोक मलाई सुम्पिदिनु भएको छ। पुत्र को हो भनी पिता बाहेक कसैले जान्दैनन्। पिता को हुनुहुन्छ भनी पुत्रले बाहेक र पुत्रले उहाँलाई जस कहाँ प्रकट गर्ने इच्छा गर्दछ त्यसले बाहेक अरू कसैले जान्दैन।
चेलाहरूतिर फर्केर येशूले गोप्य रूपमा केही भन्नुभयो।
धन्य हुन् ती आँखा जसले तिमीहरूले देखेका यी कुराहरू देख्दछन्, किनकि म तिमीहरूलाई भन्दछु धेरै अगमवक्ताहरू र राजाहरूले तिमीहरूले जे देख्दछौ ती देख्ने इच्छा गरेका थिए तर देखेनन्, र जे तिमीहरूले सुन्दछौ ती सुन्ने इच्छा गरेका थिए तर सुनेनन्।
छाप्रुवासको चाड नजिक नै थियो। उहाँका आफन्तहरूले उहाँलाई यो समयमा पवित्र सहर एरुसलेममा गएर आफूले गर्ने काम सबैलाई देखाउन कर गर्न थाले। येशु भने यहुदियामा जान चाहनु भएन, किनभने उहाँको काम अझै सिद्धिएको थिएन र केही यहुदी अगुवाहरूले उहाँलाई मार्ने योजना बनाइरहेका थिए। तर उहाँका भाइहरूले एरुसलेम जानलाई कर गरि नै रहे। भाइहरूले येशूलाई गोप्यमा मात्र होइन तर खुल्लम खुल्ला देखिन कर गरे। उहाँका आश्चर्य कर्मले उहाँलाई ख्याति दिनेमा उनीहरू विश्वस्त थिए। भाइहरूले पनि येशूलाई मसीहको रूपमा चिनाउने आश्चर्य कर्म देखेका थिएनन्। येशूले आफ्नो उपयुक्त समय नआइसकेको बताउनु भयो, अरूहरूलाई पठाउनु भयो र आफू पछि आउँछु भन्नुभयो।
आफ्ना परिवारका मानिसहरू यरुसलेम नआउन्जेल येशूले पर्खनुभयो। केही समयपछि होसियारी साथ कसैको ध्यान आफूतिर नहोस् भन्दै उहाँ पनि यरुसलेमतर्फ लाग्नुभयो। उहाँका शत्रुहरूले भने उहाँलाई खोज्दै थिए। यरुसलेमभरि नै मानिसहरूले उहाँकै बारेमा कुरा गरिरहेका थिए। कसैले येशू असल हुनुहुन्छ भन्थे, तर अरूले होइन होइन यस मानिसले अरूलाई भ्रममा पारिरहेको छ भन्थे। उनीहरू यी सबै कुरा खुल्लम खुल्ला गर्न सकेका थिएनन्, किनभने उनीहरू यहुदी अगुवाहरूसँग डराउँथे। चाड सकिने बेलातिर येशु मन्दिरमा गएर सिकाउन थाल्नुभयो। यरुसलेमका अगुवाहरू अचम्ममा परे, तर अलि शङ्कालु पनि भए। कुनै अध्ययन नगरी यिनले कसरी यति विद्या हासिल गरे? धार्मिक अगुवाहरू स्वार्थी थिए, उनीहरूले आफ्नो घमण्ड देखाइहाले। यरुसलेमको धार्मिक विद्यालयमा नपढिकन कोही यति विद्वान हुन सक्छ र भनी उनीहरूले सोचे होलान्। येशूले उनीहरूलाई उत्तर दिन हिचकिचाउनु भएन।
मेरो शिक्षा मेरो होइन तर उहाँको हो जसले मलाई पठाउनुभयो। यदि कुनै मानिसले परमेश्वरको इच्छा पालन गर्न चाहन्छ भने मेरो शिक्षा परमेश्वरको तर्फबाट हो कि मेरो आफ्नै तर्फबाट हो सो उसले जान्नेछ। जसले आफ्नै तर्फबाट बोल्दछ उसले आफ्नै सम्मान खोज्दछ, तर जसले आफूलाई पठाउनेको सम्मान खोज्दछ त्यो सत्य हो र उसमा छल हुँदैन। के मूसाले तिमीहरूलाई व्यवस्था दिएनन्, तर तिमीहरू कसैले त्यो व्यवस्था पालन गर्दैनौ? तिमीहरू किन मलाई मार्न खोज्दछौ?
अगुवा मध्ये एउटाले भन्यो, तिमीलाई भूत लागेको छ, कसले तिमीलाई मार्न खोज्दैछ? त्यहाँ अरू मानिसले पनि यो अगुवासँग सहमत भएर स्वरमा स्वर मिलाए। तर येशूले तिनीहरूको कुरालाई बेवास्ता गरी मानिसहरूसँग बोल्न लाग्नुभयो।
मैले एउटा काम गरेँ अनि तिमीहरू सबै त्यसमा आश्चर्य मान्दछौ। मूसाले तिमीहरूलाई खतनाको रीति दिएका छन्, त्यो उनको पिता पुर्खाबाट हो। अब्राहम त मूसाको व्यवस्था आउन धेरै अगाडि नै परमेश्वरको करारको चिन्हको रूपमा खतना भएका थिए। त्यसैले सबात दिनमा पनि तिमीहरू मानिसलाई खतना गर्दछौ। मूसाको व्यवस्था भङ्ग नहोस् भनेर यदि कुनै मानिसले सबात दिनमा खतना गर्दछ भने मैले एकजना मानिसलाई सबात दिनमा पुरै निको पारिदिएँ भनेर के तिमीहरू मसँग रिस गर्दछौ? मुख हेरेर होइन तर साँचो धार्मिकताले मेरो इन्साफ गर।
येशू ख्रीष्टलाई व्यवस्था राम्रोसँग थाहा थियो। उहाँले व्यवस्थाको उद्देश्य पनि जान्नुभएको थियो। धर्मगुरुहरू एकदमै विस्तृत जानकारीसँगै अल्झिए, तर व्यवस्थाको अभिप्राय बुझ्न असफल भए। यी मानिसहरूको निम्ति बाहिरी देखावट निकै महत्त्वपूर्ण हुन्थ्यो।
मलाई केहीको खाँचो हुँदैन, परम प्रभु मेरो असलको ठालो, मलाई केहीको घटी हुँदैन, परम प्रभु मेरो असलको ठालो, मलाई केही खाँचो हुँदैन।
काँडाको झ्याङमा पर्दा मलाई निकाल्नुहुन्छ परम प्रभु मेरो असल गोठालो। यो गीतलाई लिएका थियौँ गस्पल बिट कन्सर्ट 2006 अवार्ड विनर ट्र्याकबाट। हाम्रो कार्यक्रम तपाईँलाई कस्तो लाग्दैछ श्रोतावृन्द? आफ्ना जिज्ञासा कौतूहलताहरू लेखी पठाउनु हुन हामी हार्दिक अनुरोध गर्दछौँ। तपाईँले हामीलाई चिठी, इमेल या एसएमएस जे पनि लेख्न सक्नुहुनेछ। कार्यक्रमको ठेगाना यस प्रकार छ: कार्यक्रम मसिहको कथा, पोस्ट बक्स नम्बर 320, पोखरा, कास्की, नेपाल। इमेलको ठेगाना meroistory@gmail.com। त्यस्तै गरेर एसएमएस गर्नलाई आफ्नो मोबाइलको म्यासेज बक्समा गई टिएलएम टाइप गर्नुहोस् अनि स्पेस दिएर हामीलाई 3638 आफ्नो म्यासेज लेखी पठाउन सक्नुहुनेछ। त्यो थियो मोबाइलको म्यासेज बक्समा जानुहोस्, त्यसपछि टिएलएम टाइप गरेर स्पेस दिनुहोस् अनि आफ्नो सन्देश लेखेर 3638 हामीलाई एसएमएस पठाउनुहोस्। श्रोतावृन्द, यतिन्जेलसम्म कार्यक्रम मसिहको कथा सुनेर साथ दिनुभएकोमा हामी आभार प्रकट गर्दछौँ। र अब कार्यक्रम मसिहको कथाको 25 भागको हामी अन्त्यतिर आइपुगेका छौँ। त्यसैले जाँदा जाँदै हाम्रो कार्यक्रममा साथ दिने मित्रहरू नोएल भुजेल, सुभाष प्रधान र प्राविधिक मित्र खिमन श्रोतीलाई पनि धन्यवाद भन्दै म तपाईँको मित्र पौलोस पनि भोलि आजकै समयमा कार्यक्रम मसिहको कथाको 26 भाग लिएर पुनः उपस्थित हुने वाचा गर्दै तपाईँको अघिबाट बिदा माग्दछु। तबसम्म तपाईँका पलहरू शुभ रहन्। नमस्ते।